نحمد ونصلي على رسوله الكريم. یہ کتاب ہے فیوز یزدانی جو ترجمہ الفتح ربانی کا حضرت شیخ عبد القادر جیلانی رحمۃ اللہ علیہ کی اصلاحی مجالس کا مجموعہ ہے. ہماری اتوار کی مجلس میں جو لاہور میں ظہر کے بعد ہوتی ہے اس میں آج کل اس میں سے پڑھا جا رہا ہے. آج میں نے سوچا اسی میں سے پھر پڑھ لیتے ہیں, کچھ دن پہلے بھی اس میں سے پڑھا تھا. یہ اللہ والوں کے ارشادات جو پڑھے جاتے ہیں اس لیے کہ ان سے ہمارے دلوں کی اصلاح میں مدد ملتی ہے, جو ہمارا ان مجالس سے مقصود ہے. اس لیے بات اکثر کہی جا رہی ہے کہ جب بھی ایسی مجالس میں شرکت کا موقع ملے اس کو اصلاحی مجالس کہتے ہیں, دل کی اصلاح کے لیے. اس لیے جب ایسی مجلس میں کہیں بھی شرکت کا موقع ملے تو ٹٹول ٹٹول کر دل کے اندر کوئی اور غرض ہو تو اس کو نکال دیں. بس ایک ہی ہماری غرض ہو کہ ہمارا دل بن جائے, سنور جائے, پاک ہو جائے, صاف ہو جائے, شفاف ہو جائے, نفس کی علائشوں سے پاک, بگڑی ہوئی طبیعت کی علائشوں سے پاک, ماحول کی مادی اور گندی فضاؤں کی علائشوں سے پاک. اللہ کی یاد سے غفلت کی وجہ سے دل پر شیطان کا تسلط ہو جاتا ہے, یہ قرین بن جاتا ہے, یہ دل کے پاس بیٹھا ہوا ہمارے دل میں علائشیں ڈالتا رہتا ہے. اس کی علائشوں سے پاک انشاءاللہ اللہ سے مانگ کر بیٹھیں گے تو اللہ ہمارے دلوں کی صلاحیت کو درست فرمائیں گے, ہمارے دل اللہ پاک کی معرفت کو حاصل کرنے والے بنیں گے, اللہ کی محبت سے معمور ہوں گے, اللہ کی رتات پر شوق اور رغبت سے ابھارنے والے بنیں گے, اللہ کی نافرمانی سے روکنے والے بنیں گے. دل کا اصلی کام تو یہ ہے اور یہی اصل مقصود ہے تصوف سے تصفیہ دل کا, اور نفس کا تزکیہ یہی ہے. اگر ہم اپنے اندر میں جھانکیں تو ہر وقت محسوس کریں گے کہ ایک کشمکش چل رہی ہوتی ہے, منفی جذبات ابھرتے ہیں, مغلوب ہو جاتے ہیں. جانتے ہیں خیر کے کام کو, نیک کام کو, اس کے حکم کی تعمیل کے لیے, لیکن ہمت نہیں پڑتی. جانتے ہیں غلط ہے, بچنا مشکل ہو جاتا ہے. تو یہ دل کے اندر جو ایک ہر وقت چلتا رہتا ہے, تو اس تصوف کے ذریعے سے, تصفیہ کے ذریعے سے, اس تزکیے کی محنت کے ذریعے سے, اللہ والوں کی صحبت میں آنے جانے سے, ان کی بتائی ترتیب پر محنت کرنے سے دلوں کی صلاحیت درست ہوتی ہے. جب دل کے اندر شفافت آتی ہے, لطافت آتی ہے, پاکیزگی آتی ہے, تو قوت آتی ہے اور ہمت آتی ہے ہر اطاعت کو کرنے کی, ہر نافرمانی کو چھوڑنے کی. اور یہی اللہ والوں کا ہر زمانے مقصود رہا. ابھی جو ارشادات ہم پڑھیں گے یا سنیں گے, یہ حضرت کے ارشادات آج سے 1000 سال پہلے کے ہیں. یہ 545 ہجری کی مجالس ہے جس میں سے ہم اس وقت پڑھیں گے. تو یہ بھی ان لوگوں کے اس زمانے میں حضرت کے پاس اسی طلب کو لے کر آتے, اس لیے ان کے اندر تاثیر ہے. اصل حضرت کا واز ہے عربی کے اندر. یہ اس میرے پاس کتاب میں دائیں طرف وہ عربی موجود ہے, اور اس کا پھر ترجمہ کیا ہمارے قریب زمانے مولانا عاشق لائی میرٹھی رحمتہ اللہ علیہ نے. ہم اس میں سے پڑھیں گے تو انشاءاللہ سچی طلب کو لے کر بیٹھیں گے تو اللہ سمجھائیں گے بھی. باتیں تھوڑی سی اونچے درجے کی ہیں, اور ہو سکتا بعض باتیں ہماری عقلوں سے بھی اونچی ہوں. کیوں کہ اس وقت جو مجمع بیٹھا ہوا ہے حضرت ان کو فرما رہے ہیں, اگر غور سے سنیں گے نا دل کی توجہ سے تو اللہ سمجھا بھی دیں گے, ورنہ تاثیر کہیں نہیں گئی. تاثیر ہے ان کے اندر, تاثیر ہے, وہ دل میں اترے گی اور اس سے مدد ملے گی. تو یہ ہم نے پچھلی دفعہ جب اس کے مجلس سے تھوڑا سا پڑھا تھا, اس میں ایک بات انہیں فرمائی تھی اے غافلو، کیونکہ حضرت کے پاس تو مجمع ہزاروں کا ہوتا تھا اس زمانے میں، اور پھر رجال الغیب بھی ہوتے تھے. جی تاریخ بتاتی ہے اس زمانے کے ان کے جو اس کا جو شریک ہوتے تھے وہ بتاتے ہیں، اور توحید خالص بیان کرتے تھے. تین مضمون ہیں حضرت کے ہر 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 بیان کے اندر. ایک توحید، ہاں اس کو بڑی باریکی تک، ہاں، اور دوسرا اتباع شریعت، کہ اصل شریعت ہے وہی نازل شدہ شریعت جو اللہ نے جناب رسول اللہ صلی اللہ علیہ وسلم کے ذریعے ہمیں عطا فرمائی، اس پر آنا اور پابندی سے اس پر عمل کرنا. اور تیسرا مضمون حضرت کو ہوتا ہے تقدیر پر اللہ کی موافقت. تقدیر وہ حالات ہیں جو اللہ کی طرف سے نازل ہوتے ہیں، کبھی خوشگوار کبھی ناگوار، اور ہر بندے کے ساتھ ہے. اب وہ حاکم بھی ہے، اللہ حاکم بھی ہے لیکن حکیم بھی ہے، یعنی اس کا کوئی کام حکمت سے خالی نہیں ہے. ہمیں سمجھ نہیں آتا، بعد میں پتہ چل بھی جاتا ہے، بعض اوقات بات نہیں سمجھتا، لیکن یہ ہم نے سمجھنا ہے کہ جو حالات وہ لا رہا ہے اس میں کوئی نہ کوئی حکمت ضرور ہے، تو اس پر راضی رہنا. خوشگواری کے اندر شکر ادا کرنا، ناگواری میں صبر کرنا. ایک موقع پر حضرت فرماتے ہیں، مفہوم عرض کر رہا ہوں، کہ شکر کے ذریعے اللہ کی نعمتوں کو پرخینچ بنا دو. یہ ترجمہ کیا ہے مولانا آصف علی میرٹھی رحمۃ اللہ ان کے اس عربی کا کسی ایک بیان کے میں. شکر کے ذریعے سے اللہ کی نعمتوں کو پرخینچ بنا دو. پرخینچ کیا ہے؟ بچے طوطا پالتے ہیں، ایک بچہ لے آتے ہیں طوطے کا، کینچی سے اس کے پر کتر دیتے ہیں، اب وہ اڑ نہیں سکتا. تو پر کینچ سے کیا کہ وہ پھر اڑے گا نہیں. تو شکر سے اللہ کی نعمتیں اڑیں گی نہیں. اللہ نے خود فرما دیا، جس کا مفہوم ہے اگر شکر کرو گے تو میں نعمتوں کو بڑھاؤں گا اور بڑھیں گی. تو شکر ایسی چیز ہے، اللہ کی نعمتوں پر شکر سے نعمتیں باقی رہتی ہیں بلکہ کیا بڑھتی ہیں. تو یہ اس طریقے سے جو ہے نا، یہ حضرت کی تین میں نے عرض کیا ہے، توحید ہے، اور اس کے ساتھ ساتھ جو ہے شریعت مطہرہ کا اتباع ہے، اور تیسرا کیا ہے تقدیر پر راضی رہنا جو ہے. تو یہ ایک مضمون چونکہ چلتا آ رہا ہے، عربی سے اردو میں ترجمہ ہے، میں چند سطریں پھر دوبارہ پڑھ رہا ہوں. اے غافلو، قبر اپنا منہ کھولے ہوئے اور موت کا درندہ اور اجدہا اپنا منہ کھولے ہوئے ہیں، شاہ قضاء و قدر کا جلاد اپنے ہاتھ میں تلوار لیے ہوئے ہیں اور صرف حکم کا منتظر ہے. یہ تھوڑا سا جھنجھوڑا جا رہا ہے، کیونکہ ہمارا بھی حال یہی ہے. اس وقت اگر پوری دنیا پہ اگر غور کریں، نظر ڈالیں، تو ہمارے دل و دماغ پر مادیت ہی مسلط ہے، مادی لذتوں کا حصول ہی ہماری چاہت ہے، مادی نقصانات سے بچنا ہی ہماری فکر ہے، روحانی لذتوں سے ناآشنا ہے. دیوار کے پار کیا ہونے والا ہے اس سے ناآشنا ہے، مرنے کے بعد کیا ہوگا اس سے ناآشنا ہے، یا ہے تو ایک وہمس ہے، یقین کی حد تک نہیں ہے، اس لیے غفلت ہے. اس لیے آج غریب کیا، امیر کیا، کالا کیا، گورا کیا، مرد کیا، عورتیں کیا، سب کو دھن یہی لگی ہوئی ہے، بس یہاں ہم بس اچھی زندگی گزر جائے گی، اچھی گزر جائے یہاں. اس کے بعد کیا ہوگا؟ اب موت کے آنے میں کوئی دیر لگے گی؟ کسی کے علم میں نہیں ہے. ہمارے سامنے کتنے جا رہے ہیں ہم دیکھتے ہیں، ہمارا نفس ہمیں مطمئن کر دیتا کہ تو ابھی ٹھیک ہے، ابھی تیرا تیری موت کر لیں، پھر بعد میں نیک کام، ابھی تو مزے اڑا لے. اس طریقے سے ہمارے یہ ہمیں غافل کرتا ہے. तो ये अल्लाह वालों के पास जो जाते हैं इसलिए जाते हैं, अल्लाह वालों ताल्लुक इतना जोड़ा जाता है ताकि दिल के अंदर बेदारी आए, दिल हकीकत को पहचाने और दिल हमारा मुआवन बने, हमें डाले उस पर जो अल्लाह की चाहत है और उससे रोक दे जो अल्लाह नहीं चाहता। इसलिए अल्लाह वाले दिल की इस्लाह के लिए, दिल की सलाही को दुरुस्त करने के लिए इशादा फरमाते हैं। तो यहां वो फरमा रहे हैं, ए गाफिलो, कब्र अपना मुंह खोले हुए और मौत का दरिंदा अजदा तशबीह दे दी, अपना मुंह खोले हुए है। शाहे कजा कदर का जल्लाद, फैसला तो अल्लाह ने जो लिख दिया है, मकसूम लिख दिया है, तकदीर लिख दी है, ये जल्लाद अपना तलवार लिए हुए, यानी जो वक्त मुकर्रर जिसका है। अरब एक बात वहां पर कहा करते हैं, कुल राना फिस सिरा, हम सब कतार में लगे हुए हैं, जिसकी बारी आती है वो यूं उतर जाता है, सब देखते रह जाते हैं। अब और जा रहे हैं, हमारी बारी भी आ जाएगी, को पता किसको कब आ जाएगी, ये रात के किस्से हैं। तो ये याद करा रहे हैं, गाफिलो, कब्र अपना मुंह खोले हुए है और मौत का दरिंदा अजदा अपना मुंह खोले हुए है और शाह कदा कदर का जल्लाद एक तशबीह दे रहे हैं, हाथ में तलवार लिए हुए और सिर्फ हुक्म का मंतजर। वहां तो हुक्म हुआ तो उसने चलो, जो इस दानश पर कायम और बिला गफलत के बेदार होता है, लाखों में एक होता है। ये आज से हजार साल पहले फरमा रहे हैं, आज भी ऐसा ही है, लाखों करोड़ों अरबों में एक आदिया जो वाकई इस पर बेदार है। यहां फरमा रहे हैं, लाखों में एक होता है जो दानिश पर कायम और बिला गफलत के बेदार होता है। इब्तदाई हाल में तुझको किसी हुनर की जरूरत है कि इसके लिए कमाता और खाता रहे, ये भी एक सबक दे रहे हैं कि इस दुनिया के अंदर रहने के लिए अल्लाह ने एक ज़ाब्ता ये बना दिया है कि ये दारुल असबाब है, यह हर चीज का एक सबब मुकर्रर फरमा दिया है, उस असबाब के अंदर हम मुकय्यद हैं। असबाब को इख्तियार करो, करने वाली जात सिर्फ सिर्फ अल्लाह की है, लेकिन अल्लाह ने इस दुनिया के अंदर असबाब का पर्दा डाल दिया, असबाब अपनी जात से कुछ नहीं कर सकते, अल्लाह जब चाहते हैं जैसे चाहते हैं असबाब को इस्तेमाल फरमाते हैं। तो चूंकि आम जाबता ये है तो फरमाते हैं, ये उनसे खताब है जो हजरत के पास अपने दिल की इस्लाह के लिए आ रहे। ये एक बात अर्ज करता चलूं, हाँ, आपको पीराने पीर भी कहा जाता है, गौसल आजम भी कहा जाता है, ये वलायत के दर्जे होते हैं, मुकामत होते हैं, जिसको अल्लाह जिस तक ले जाना चाहे है, इनकी महबूबियत आज तक है, है। देखिए आज इनकी अशादात हम पढ़ रहे सुन रहे, अल्लाह ने उनको ऐसी सलाहियत अता फरमाई थी उस जमाने में भी कि एक मखलूक की इस्लाह हो गई, उनके अंदर एक ऐसी कुव्वत और हिम्मत आई है दीन पर चलने की, हकायक को समझने की है। और फिर यही नहीं, अल्लाह ने उनके उस वक्त जो मोहब्बत करने वाले अकीदत मंद थे उनके दिलों में ये बात डाली, उन्होंने लिख लिए अर्शादात जो हम अब सुन रहे हैं, अरबी में है ना है? है? तो अल्लाह ने कैसी महबूबियत, जिन बंदों की मेहनतों को अल्लाह कबूल फरमाते हैं, तारीख उठाकर देख लें कि उनके इस दुनिया से रुखसत होने के बाद भी उनका फैज इस तरह उनकी तालीमात में चलता रहता है। पता नहीं ऐसी मजलिसें कहां कहां दुनिया में कायम हो रही होंगी और कितनी जबानों में तर्जमे हो चुकी होंगी, इनके इरशादात से एक मखलूक की मखलूक अभी तक फायदा उठा रही है। ये 545 हिजरी का आवाज है जो बयान कर रहा हूं, पढ़ रहा हूं, अब अरबी के अंदर सात तर्जमा उसका मौजूद है, है। तो ये उनके लिए जो उस वक्त आपके पास इसलिए आते थे کہ زمانے کی مادی فضاؤں کے غلبے سے انسان پر سستی غلبہ کر جاتی ہے، یقین کمزور ہو جاتا ہے، پھر اس کی ضرورت ہے کسی ماہر کی نگرانی میں اس منفی قوتوں پر غلبہ پانے کی صلاحیت حاصل کیجیے۔ یہ پیر اسی لیے کہا گیا ہے، پیر فارسی کے اندر عرب بوڑھے کو کہتے ہیں، یا مراد ایسا بوڑھا ہے جس کی زندگی زیادہ گزری ہے، تجربات زیادہ ہیں، مشاہدات زیادہ ہیں، اس نے نفس کے ساتھ مقابلہ کر کے اس کے داؤ پیچ سے بچنے کا فن سیکھا ہوا ہے۔ شیطان سے اس کی ٹکر لگی ہے، اس کے مکروں کو سمجھتے ہیں، فائدہ تھا لوگ، اسی لیے پیری یہ ہے۔ لیکن آج کے زمانے پیر کے لفظ سے احترام کے جذبات نہیں اٹھتے، کیوں؟ ہم نے پیر ایسے لوگوں کو کہنا شروع کر جو پیر ہیں نہیں، بوڑھے تو ہیں، پیر تو ہیں، لیکن جو اصطلاح ہے پیر کی، یہ وہ بوڑھا ہے جس نے اپنے بڑوں سے، اپنے استادوں سے، اپنے مرشد سے، اپنے پیر سے محنت کر کے فن سیکھا ہے نفس کو مغلوب کرنے کا، نفس کی مکاریوں کا، شیطان کے مکاریوں کا، سزاؤں کے اثرات سے بچنے کا ہے۔ تو یہ پھر دوسروں کو بھی اس کی طرف ابھارتے ہیں، بتاتے ہیں کہ دیکھو بچ جاؤ ورنہ نقصان میں جاؤ گے۔ یہ نقصان دنیا کا جو ہے یہ اتنا نہیں ہے، اصل نقصان تو آنکھیں کھلیں گی، مرنے پر آنکھیں بند نہیں ہوگی، کھلیں گی، پھر پتا چلے گا کہ کیا ہے۔ تو اس لیے ان کو، اب اس میں پھر بعض اوقات یہ ہوتا ہے کہ چلو آگے بیعت ہو گئے، مرشد کے ساتھ تعلق ہو گیا، پیر سے تعلق ہو گیا، اور اس کے اندر پھر انہوں نے ان کو جو کچھ اذکار، اشغال، کچھ مراقبات بتائے تاکہ دل کی صلاحیت درست ہو، دل میں ہمت آئے، قوت آئے، دل کا صحیح شعور بیداد ہو، حق اور باطل کی تمیز ہو، غلط اور صحیح کی تمیز ہو، زمانے کی فضاؤں کو وہ سمجھ جائے، یہ ایک مستقل فن ہے۔ تو اس کے، اب اس پر جب لگتے ہیں اس ذکر کے اندر یا اس کے اندر جو دل کو مشغول کرنے کے طریقے بتائے جاتے ہیں، دل کی نگرانی کے لیے مراقبہ، دل کی نگرانی ہے کہ اس کے اندر غلط باتیں نہ آئیں، غلط اثرات نہ آئیں، تو یہ مختلف اصطلاحات ہیں، ان کی اصل جو ہے یہ سمجھنے کی ضرورت ہے۔ جب اس پہ لگتے ہیں، اب ذکر میں لگ گئے، قرآن کی تلاوت بتائی اس میں لگ گئے، دل کو مشغول کرنے کے لیے وہ اشغال بتایا اس میں لگ گئے، اور دل کی نگرانی کے مراقبہ بتایا اس میں لگ گئے، اس سے پھر ان پر مختلف قسم کی کیفیات آتی ہیں، اس کے تابع مختلف قسم کی حالات آتے ہیں۔ یہ ذوقی چیزیں ہیں جو ذوق کی بیداری ہی سے سمجھ میں آتی ہیں۔ کچھ چیزیں ایسی ہیں جن کو الفاظ میں بیان کرنا ممکن نہیں ہے۔ میں ایک مثال دیا کرتا ہوں، حضرت شیخ ربیع مذکی رحمۃ اللہ ایک اللہ والے ہمارے قریب کے زمانے میں گزرے ہیں، ان کی ایک کتاب ہے تبلیغی نصاب جس کا نام رکھ دیا گیا پوری دنیا کے اندر، اس میں وہ احادیث مبارکہ کٹھی کر کے جمع کر دی جن کو پڑھ سے اعمال کا شوق پیدا ہوتا ہے، فضائل کا یہ مقصود ہے نا، تاکہ عمل پر آ جائے۔ تو انہوں نے جو ابھی کہنے لگا تھا ایک واقعہ، کیا بات کر رہا تھا جی؟
ذائقہ چکھنے کا۔
ہاں، ذائقہ چکھنے کا۔ وہ عرب میں کہیں گئے اس زمانے میں، اب عرب میں، اب تو اللہ کا شکر ہے اللہ نے ایسی سہولتیں کر دی ہیں کہ ہوائی جہاز سے جلدی پہنچ جاتے ہیں، اور ایسا نظام اللہ نے بنا دیا ہے پوری دنیا سے ہر نعمت وہاں عرب میں پہنچ گئی، ہر پھل وہاں تازہ کا تازہ پہنچ جاتا ہے۔ لیکن وہ زمانہ ذرا سوچے جب بحری جہاز چلتے تھے اور کئی کئی دن لگتے تھے۔ ہمیں ایک بڑے میاں ملے مدینہ منورہ کے اندر، بمبے کے تھے، وہ کہنے لگے ہمارے بچپن کے اندر 6 مہینے لگتے تھے کشتیوں پر آتے تھے، پہلے کشتیاں بھی بادبانی ہوتی تھی، جہازی بادبانی ہوتے تھے، ہوا چلی تو ادھر لے گیا، مہینہ مہینہ انتظار کیا ہوا کا رخ پھر ہو، تو 6 مہینے لگتے تھے۔ وہ بتا رہے तो उस जमाने में दूसरे मुल्कों से इन नेमतों को जो आज पहुंची हुई हैं वो आसान था पहुंचना। तो एक वाक्या लिखा जिसको मैं बयान करना चाहता हूं, जौक की बात की है ना, जौक जायके से ताल्लुक रखता है, जायके के हिस्सा ही हो तो जायका आएगा, वरना हिस्सा ही तो है कहीं नहीं। अब पढ़ के जायके का पता लग सकता है जी, वो तो चखने से ताल्लुक है। तो उन्होंने लिखा है कि अरब वहां पर जब गए तो जिक्र कर रहे थे वहां पर कि सुना है कि हिंदुस्तान में उसका पाकिस्तान नहीं बना था, मुत्तहिदा था ना सारा ना, है उस लिए कहते सुना है कि हिंद के अंदर जो है एक फल होता है जिसको आम कहते हैं और उसको लोग इस तरह खाते हैं, वो ऐसे बयान करे। अच्छा हमें आम मिल जाए तो हम क्या जल्दी से उसको चूसना शुरू कर देंगे, डाल लेंगे मुंह में, निकाल लेंगे फिर डाल लेंगे, मजा आ रहा होता है ना, कभी ख्याल आया? वो अरब कहते हैं ऐसे बयान करके उनको उल्टी आ जाएगी, कया आ जाएगी कि वो मुंह में डालते हैं थूक से बढ़ा हुआ निकालते हैं फिर मुंह में डाल लेते हैं। तो इस अंदाज से बयान कर रहा था जैसे उसको क्या हो जाएगा, कया आ जाएगी। अब क्यों, उसने जायका नहीं चखा, उसने पढ़ा है। तो जायका का ताल्लुक, जायके का ताल्लुक उस हिस्से के साथ है जो अगर बेदार है और वो उसको चखने से पता चलेगा। इसी तरीके से ये कैफियत की बात की थी, जब जिक्र करता है मराकबा करता है अपने दिल को मशगूल करता है तो मुख्तलिफ किस्म के जौक बेदार होते हैं, जिसका जौक बेदार होता है वो एक खास हिस्सा है दिल के अंदर, वो वही जानता है जिसके बेदार हो जाए, दूसरा नहीं जाने। लेकिन ये है, ये हर एक का मुख्तलिफ मामला है। हमारे हजरत जी रहमतुल्लाह अलैह उनकी कब्र को नूर से मुनव्वर फरमाया, अल्लाह वाले हर जमाने के अंदर रहे हैं और हैं और रहेंगे, ये नहीं है अभी भी हैं और रहेंगे, अल्लाह का शुक्र है थोड़ी उम्र में अल्लाह ने हमें मिलाए हैं ऐसे। तो हजरत फरमाते थे वल्लज़ीना जाहदू जाहदू फीना लनहदियनहुम सुबुलना, यहां सुबुल फरमाया जिसका मफहूम है जो अल्लाह की तरफ बढ़ने के लिए मुजाहदा अख्तियार करते हैं, जिद्दोजहद करते हैं, कोशिश करते हैं, तो अल्लाह फरमाते हैं जिसका मफहूम है हम जरूर बिजरूर इनके लिए रास्ते खोलेंगे अपनी तरफ आने के, अपने करीब होने के। देखिए अब ये करीब की बात भी मैंने की है तो ये करीब से, ये करीब जैसे मेरे ये करीब बैठे हुए हैं, ये हिस्सी कुर्ब नहीं हो सकता अल्लाह के साथ जी, है यहां करीब से मराद रजा के करीब होना है। वैसे अल्लाह खुद फरमा रहे हैं मैं तुम्हारी शाहरख से करीब हूं, कोई दूर है अल्लाह से? ये हिस्सी कुर्ब मराद नहीं है, यहां यह कि उसकी रजा राजी हो जाए, और राजी किस से होगा, वो शरीयत मुसारा जो उसने नजर सुनाई और अब क़यामत तक के लिए सारे जमानों के लिए जनाब रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम के जरिए अल्लाह ने अता फरमाई, उस पर चलेंगे तो अल्लाह के हम करीब हो जाएंगे, उसकी रजा के करीब हो जाएंगे, उस पर नहीं चलेंगे तो उसकी नाराजगी करीब होंगे, रजा के करीब करीब नहीं होंगे, उससे दूर हो जाएंगे। तो ये अल्लाह वाले ऐसी, अब रुकावट क्या है, हमारा अपने अंदर में रुकावटें हैं, हमारे अंदर में एक कुवत रख दी है जिसको अलहमहा फजूरहा व तकवाहा, कि हमने इंसान में तकवा की कुवत भी रखी है, है? और फजूर की भी, नाफरमानी की भी, है? है? कद अफलहा मन ज़क्काहा, पक्की बात है कामयाब वो हुआ जिसने तज़किया कर लिया। तज़किया ये है कि अपने अंदर की मनफी कुवत को दबाना आ गया, ये कशमकश चलती है, हर बार पढ़ता जानता है, पता होता है, मालूम होता है, मामूल नहीं बनता, खुद अपना ज्यादा लें, मालूम होता है कि काम करना चाहिए, लेकिन ऐसी क्या कहते हैं, सुस्ती हो रही है आजकल, ये काम है जी सुस्ती हो रही है जी, तहज्जुद में से उठा नहीं जा रहा, सुस्ती हो रही है, हमारे हजरत हम तक बात फरमाया करते, सुस्ती की जिद कर लो, सीधी सी बात, मुख्तर सी बात, सुस्ती की क्या जिद कर लो, चुस्त हो जाओ है? तो ये सुस्ती चुस्ती में बदल जाए और दिल के अंदर आमादगी हो जाए, वो रुकावटें दूर हो जाएं जो हमें रोक रही हैं। अच्छा, अजीब बात यह है कि बाज़ औक़ात क्या, अक्सर औक़ात जब सालिक, इसलिए ये सालिक कहते हैं जो इस रास्ते में चल रहे हैं, यानी इस मेहनत में लगे हुए हैं, जिक्र में, शुगल में, मराकबे में लगे हुए हैं, तो अच्छी कैफियत बनती है, खूब अमाल में लग जाते हैं, पाकीजगी आती है, गुनाहों से बच रहे होते हैं। यकायक ऐसा होता है कि बस कोई ऐसी गलती कर बैठते हैं कि ये सारी कैफियत खत्म हो जाती है, अब फिर वो फंस जाता है। मालूम है उसको मैं गलत है, लेकिन हिम्मत नहीं हो रही, फिर वो जाता है डॉक्टर के पास, मालज के पास। डॉक्टर का लफ्ज मैंने इसलिए कहा ना कि आज की इस्तेलाह तो ये है ना कि जैसे जिस्म को मर्ज लगता है, है तो इसके जो मालज हैं, जो भी हैं तरीके राज हैं, यहाँ तो हर्बल पुराना जमाना था, वो भी आज भी चल रहा है, होम्योपैथी भी है, जदीद मेडिकल साइंस है, अल्लाह ने खोल लिया, अल्लाह ने सुझाई आज के जमाने में भी है, है? तो पहले डॉक्टर के पास जाता है, वो इलाज बताता है, फिर चुस्ती आ जाती है, आम है ना। इसी तरीके से ये रूहानी डॉक्टर हैं, ये अल्लाह वाले, ये मालज हैं, जिन्होंने इस फन को सीखा हुआ है, वो फिर कुछ ऐसे अवकार अशगाल बताते हैं और कुछ ऐसा तरीके बताते हैं, फिर चुस्ती आ जाती है, फिर गुनाहों से बचना आसान हो जाता है, फिर अपने पर काबू पाना आसान हो जाता है। तो भी तसव्वुफ तो असल में ये है, और हर जमाने में ये, इसलिए आज से हजार साल पहले के उनकी पुराने के असल तसव्वुफ तो ये रहा है और अब भी है, अल्लाह वाले हैं और रहेंगे, कयामत तक रहेंगे, अल्लाह ने काम लेना है, है? तो मैं बात ये कर रहा था कि ये फिर जौक बेदार हो जाता है और माहौल की फजाओं के असर से जौक के अंदर, यानी वही सुस्ती को चुस्ती बदलना। तो ये बाज़ औक़ात बाज़ों पर इन कैफियात का, इन मजों का इतना गलबा होता है, ये खाना खा रहे मजा आ गया, होता नहीं है, अब खाए जा रहा है, हाथ ही नहीं रोक रहा, क्यों जी, होता नहीं, कोई कहने वाला कहता है भाई ज्यादा ना खाओ तंग हो गए, लेकिन वो उसको जो मजा आ रहा है उसकी, उसके गलबे के अंदर जो है वो खाए जा, फिर बाद में परेशान होता कि नहीं होता जी, होता है, बदहजमी हो जाती है फिर उसके साथ, है क्यों, है कि उसने उस इतदाल से निकल गया। तो बाज़ औक़ात यहां भी जब ये मजे आते हैं तो इस कदर वो लग जाते हैं माल के अंदर, नफलों में लगे हुए हैं और विकर में लगे हुए हैं और नींद भी छोड़ी हुई है और रात सारे दिमाग में खुश्की हो जाती, क्यों, निगरानी में नहीं है, हाँ, किसी मालज की निगरानी में नहीं है, अपने तौर पर चल रहे हैं, इसलिए यहाँ निगरान की जरूरत है, मुर्शद की जरूरत है, यहाँ पीर की जरूरत है कि वो इस तरीके से भी समझाता और निकालता। तो ये वो बता रहे हैं। तो बाज़ औक़ात ऐसा गलबा होता है तो बंदा कहता है कि मैं तो अल्लाह ही पालेंगे तो अल्लाह ही पालते हैं, तो मैं तो कमाऊंगा नहीं, मैं तो कोई काम नहीं करूंगा, अब मुझे को नजराने मिले, मुझे को हदिये मिले हैं जिससे मेरा काम चले है, अब इसका इसके इसके अंदर एक रोग लग गया इसको, तो यहां समझा रहे हैं उसको समझा रहे हैं, इब्तदाई हाल में तुझको किसी हुनर की जरूरत है कि इसके लिए कमाता और खाता रहे। आम ये है जाता, लेकिन बाज वक्त बाज के साथ जब अल्लाह ने उससे को खास काम लेना होता है और ये अपने ऊपर इसने मेहनत करके अपने ईमान को मजबूत कर लिया, ये सलाहियत हासिल कर ली गुनाहों से बचने की, तकवा की खास हालत पर पहुंच गया है, जिसको फरमाया गया जब तकवा अख्तियार करता है तो अल्लाह ऐसी जगह सिखलाते हैं जहां जहां इसका गुमान भी नहीं होता। लेकिन ये आम नहीं है, ये तो उस हाल तक पहुंचने के बाद फिर जिसके साथ अल्लाह चाहते हैं, तो अब उनको देखकर बात का तो ये चाहता है कि मैं भी ऐसे ही कर लूं, उसको समझा रहे हैं कि इब्तदा हाल में तुझे किसी हुनर की जरूरत है, इसके लिए कमा और खा यहां तक कि तेरा ईमान कवी हो जाए, है اور جب تو اس پر قائم اور جمع رہے گا تو حق تعالیٰ کی طرف سے تجھ کو توقع کی طرف لے آئے گا. یہ بہت کم لوگ ہوتے ہیں, یہ عام نہیں ہے, یہ چنے ہوئے لوگ بہت کم ہوتے ہیں جن کے جب یہ حالت ہو جاتی ہے اس تقوی کی بنا پر اندر کی اس شفافت لطافت اور تعلق مع اللہ اور اللہ کی نافرمانیوں کو چھوڑ کر اور اللہ کی فرمان برداری اطاعت میں ایک کثیر تعداد میں کر, پھر ایسا ہو جاتا ہے پھر اللہ بغیر سبب کے کھلاتا ہے. لوگ منتیں کرتے ہیں, ان کے پاس آتے ہیں, پیش کرتے ہیں, وہ تتکارتے ہیں, نہیں 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 ہمیں نہیں چاہیے, ہمیں نہیں چاہیے, یا کبھی تھوڑا سا ریلیا چھوڑ دیا. ایسے اللہ کے بندے, اللہ کا شکر ہے اللہ نے ہمیں بھی دکھائے ہیں, وہ کبھی جھانکتے نہیں کسی کی طرف, وہ کسی سے مانگتے نہیں کسی کی طرف, ہاں جھانکتے بھی نہیں ہیں, لیکن اللہ بھیجتے ہیں. اب اللہ بھیجتے ہیں تو روکتے بھی نہیں ہیں, تو کھول اٹھاتے ہیں اللہ کی مخلوق میں. میں دو بزرگوں کا ذکر پہلے بھی کیا کرتا, میرے دو مربی ہیں, ایک میرے حضرت مولانا غلام ربانی صاحب, اللہ ان کی قبر کو نور سے منور فرمائے, ہاں ایک مولانا سید احمد خان صاحب, مولانا الیاس احمد کے براہ راست شاگرد, تبلیغ کے ہمارے اکابرین میں سے جو ہیں, بڑے قریب سے اور ایک مدت تک ان کے قریب دیکھا کہ ان کے اندر جب استغنا آ گیا اور توکل آ گیا تو ایسے آ رہا تھا اور ایسے لٹا رہے تھے کہ آدمی سے حیران ہو جاتا. ہم نے خوب مشاہدہ کیا, یعنی ایک مال کی محبت تو نکل گئی. ہمارے حضرت جی مولانا غلام ربانی صاحب رحمۃ اللہ علیہ کا بہت دفعہ ذکر کرتا ہوں کہ 97 میں سال ہوا, 99 سے 89 سے 97 تک بالکل مفلوج تھے, نیچے کا دھڑ کام کرتا ہی نہیں تھا, چار پائی کے اوپر ہی, نیچے رکھ دیا چوکی, پیچھے لگا دیا تکیا, اوپر ڈال دے چادر یا کمبل, تو چہرہ ایسا چمکتا دمکتا تھا کہ ابھی اٹھ کے کھڑے ہو جائیں گے. اس دوران کسی نے پوچھا, ہمارے قاری افتخار صاحب رحمت اللہ علیہ, ان کا بھی وصال ہو گیا گجرا والا کے, ہمارے حضرت کے خلیفہ تھے, حضرت کیا حال ہے, پڑے ہوئے ہیں, اٹھا کے ادھر سے ادھر لے جاؤ, ہیں کہیں اٹھ نہیں سکتے, بیٹھ نہیں سکتے, ہیں وہی سارا کچھ کام ہو رہا ہے. آج کا بوڑھا تو شکایتیں کرے گا, جی بس جی اب تو ہمت ہی نہیں ہے, بس بستر پہ پڑ گئے, اب یہ وہ کرے گا نا, روئے روتا نا. حضرت کے چہرے پر کبھی نہیں دیکھا. تو وہ فرماتے ہیں وہ قاری افتخار صاحب کہ میں نے پوچھا سمایا کہ اللہ کا شکر ہے اس بستر پر اللہ نے بادشاہت عطا فرما دی. کیا بادشاہت, اللہ میری ساری ضروریات یہاں پوری فرما رہے ہیں, اور جمعہ جماعت جنازہ مریض کی عیادت اس سے رخصت مل رہی تھی, تو معذور ہے نا بالکل, کوئی یعنی اس کو بھی انجوائے کر رہے ہیں, اس سے مزہ اڑا رہے ہیں, اور جو حدی آ رہے ہیں ایسے لٹا رہے ہیں, ایسے لٹا رہے ہیں, ذرا بھی اس کے ساتھ, اور خود کیا کھا رہے ہیں, معمولی سا روزہ بھی رکھ رہے ہیں, کھایا جا نہیں رہا. ہم نے دیکھا ایک آدھ پھانک سے روزہ رکھ لیا, کہا عرض کیا جاتا ہے کہ آپ شیخ ثانی کے حکم میں ہیں, شیخ ثانی کہتے ہیں ایسا بوڑھا جو بالکل اس حالت پہ پہنچ جائے اس کو شریعت اجازت دیا کہ روزہ نہ رکھے, رخصت دے دی نہ رکھے, لیکن وہ اس پر کبھی راضی نہیں ہوتا. نیم کشی ہو گئی, کوئی پرواہ نہیں, ایک کھجور کا ٹکڑا کھا کر روزہ کھول لیا, یعنی رغبت لالچ نہیں ہے, ہاں دے رہے ہیں, آ رہا ہے دے رہے ہیں. ادھر ایک آیا, اس نے گھڑی باندھی, بعد میں طالب علم ہے, اس کے باندھی. ان کے ایک بیٹے جو ہے سعودیہ میں تھے, ابھی ہے ماشاءاللہ یہاں پر, انہوں نے پرانے زمانے کی بات کر رہا ہوں, 1,00,000 کی بہت ویلیو تھی, 1,00,000 روپیہ نوٹ, ہزار ہزار کے, 100 کی پوری وہ بھجوائی کسی ساتھی کے ہاتھ, اس نے آ کے کہ آپ کے بیٹے حمید اللہ کاکا کہتے تھے کہ یہ اس نے بھجوائی ہے, کہ اچھا کاکا نے بھجوائی ہے, رکھ دے. एक आम मौली साहब कोई आए उठा के उसको ये ले जाए, वो बेचारे परेशान हो गए इतनी बड़ी इकदार, कहने लगे भाई ये मेरा बेटा ने भिजवाई है, ये देखो बैठा ये लाने वाला ले जा। तो मैं अर्ज ये कर रहा कि अब उनके पास ये भी बात आ रही है ना कि तवक्कुल जब आ गया है तो ऐसे आ रहा है लेकिन दिल के अंदर उससे कोई लालच, आगे बांट रहे मखलूक। लेकिन ये खास खास बंदे होते हैं, तो यहाँ कोई उनकी लालच में बुजुर्गों की शक्ल बना के बैठ जाए है, अब मुझे जनाब हदिया नजर आने आए, ये उसका झंझोड़। हर जमाने में ऐसे नक्काल होते हैं है? तो उनको फरमा रहे हैं इब्तदाई हाल में तुझको किसी हुनर की जरूरत है, इसके लिए कमाता रहे खाता रहे यहां तक कि तेरा ईमान कवी हो जाए, बस जब तू इस पर कायम जमा रहेगा तो हक ताला तुझको तवक्कुल से ले आएगा, बस तुझको सबब के बगैर खिलाएगा। आगे हम आते ऐसे सबब को शरीके खुदा समझने वाले, अगर तवक्कुल से खाने का मजा तू चख लेता तो मुशरिक ना बनता। ये नकल करने वालों को जो अभी अंदर तो आसफाई तो हुई नहीं है, अंदर तो गरज लालच लोगों की तरफ ध्यान लगा हुआ, उनको फरमा रहे हैं जरूर मुतवक्कल साहब एतमाद बनकर उसके दरवाजे पर बैठता। किसके दरवाजे पर? अल्लाह के दरवाजे पर। फरमाते मैं खुर्दो नोश के सिर्फ दो तरीके जानता हूं, खाने पीने के दो तरीके हैं, या पाबंदे शरा बनकर मेहनत मजदूर से कमा, ये आम है, और जो खास है बहुत लोग कम है बहुत थोड़े हैं, वो तवक्कल के जरिए खाना। और तुझ पर अफसोस है उस मजमे को कह रहे हैं, तू हक ताला शर्माता नहीं है और मेहनत मजदूरी छोड़कर लोगों से भीख मांगता फिरता है। मेहनत मजदूरी इब्तिदा है और तवक्कुल इंतहा है, बस मैं ना तेरे लिए इब्तिदा ठीक पाता हूं ना इंतहा, ना तूने शुरू में सही तो ना अब तेरी इंतहा है। मैं तुझसे हक बात कहता हूं और तुझसे जरा नहीं शर्माता, सुन और मान, और हक ताला के साथ मनाजियत मत कर, झगड़ा मत कर, निजाम मत कर, मैं तुम्हारी जात तुम्हारे माल व मनाल और तुम्हारी तारीफ और मजम्मत में सारे मुल्कों से ज्यादा जहद बेरकत, अगर मैंने तुमसे कुछ लिया भी है तो दूसरे ही के लिए लिया है, पहली बात तो यह है कि मैं बेरकत, मुझे नहीं कहा कि आप अलाओ मेरे पास है ना, मेरा वास तुम्हारे लिए गोया कारगर मार है जिसका मुझको ऐसे तरीक पर हुक्म दिया गया है जिसको मैं पहचानता हूं कतई दुरुस्त समझता हूं, और खुदा के हुक्म का ना कोई मनसूख करने वाला है कि उसको फसा कर दे, ना कोई रोकने वाला उसको रोक दे, पर ये जरूर है ये कड़ी मार अपना असर करेगी। ये मार उसको कह रहे हैं जो सख्त जुमले बोल जाते थे ना आप सलाह के लिए तरबियत के लिए, उसको फरमा रहे हैं, और हजारों और लाखों बदहालों को शिदा बना देगी। तुझ पर अफसोस, देख लोगों की बातें तुझको धोखे में ना डाल दें, तू जिस हालत पर जिस शुगल में है उससे खूब तू खूब वाकिफ है। हक ताला फरमाता है ए इंसान अपने नफ्स से खूब, हर इंसान अपने नफ्स से खूब वाकिफ है, तू अवाम के नजदीक क्या खुशनुमा और ख्वास के अंदर किस कदर बदनुमा बना हुआ है, अपने ए अक्लो फहम का दावा करके दुनिया की रगबत रखने इस पे इसराने वालों, क्या तुमने अपने परवरदगार का अर्शाद नहीं सुना है जिसका मफहूम है मालूम कर लो कि दुनिया की जिंदगी बस खेल तमाशा एक आरायश है, और जहर है खेल तमाशा आरायश नादान बच्चों के लिए जेबा है ना कि समझदार मर्दों के लिए। बस हक ताला ने तुमको इस आयत में इतला दी है कि दुनिया नादानों कम समझ वालों के लिए है, कोई इस पर शैदा होकर मरे खपे, और तुमको जितला चुका है कि उसने तुमको खेल के लिए पैदा नहीं फरमाया, दुनिया मशगूल होने वाला शख्स खेल में लगने वाला है और खेल में लगना गाफिल का काम नहीं है, जिसने आखत को छोड़कर दुनिया पर कनात की उसने नाचीज महत पर कनात की, दुनिया जो कुछ भी तुमको देगी वो सब सांप बिच्छू और जहर है, बशर्ते कि तुमने उनको नफ्स और खास और शहवत के हाथों से लिया। दुनिया नाम ही इसी का है, हम दुनिया समझते हैं। हाँ, मौलाना रूम रहमतुल्लाह फरमाते हैं, उनका फारसी का शेर है, हाँ, पहले सवाल कायम करते, चीज दुनिया अज खुदा गाफल बुदन, नए कुमाशो नकराओ फर्जंदुजन। दुनिया जो है अल्लाह की याद से, उसकी अता से गाफल होने का नाम है। ये लिबास का सोने चांदी का नहीं, यानी अगर जो जायज हाजात, जायज ख्वाहिशात अल्लाह ने इंसान में रखी हैं, उनके हसूल के लिए जो कसब करना है, ये दुनिया नहीं है। ये खाना पीना दुनिया नहीं है, ये बीवी बच्चे दुनिया नहीं है, अगर उन हदूद कयूद के अंदर रह के इनको हासिल किया जाए। और अगर दुनिया क्या है, नाजायज ख्वाहिशात, या जायज ख्वाहिशात को नाजायज तरीकों से पूरा करना, तो उसी को यहां समझा रहे हैं, है? कि अगर अपने नफ्स और शोहरत और शहवत, तो ये दुनिया बन जाएगी, आखिर में मशगूल हो और अपने दिलों से पवर जगा कर रुजू करो, इसी को शुगल बनाओ, इसके बाद जो कुछ भी दो तुमको अपने, जिसको भी वो तुमको अपने दस्ते फजल से अता फरमाए वो ले लो। अल्लाह हमें भी समझ अता फरमा दे। तो असल बात तो ये है कि जब तक दिल की इस्लाह नहीं होती, खतरा ही खतरा है। जब दिल की इस्लाह हो जाती है और दिल के अंदर बेदारी आ जाती है और दिल के अंदर शफाफत आ जाती है और दिल की रगबत सही हो जाती है, अतात की रगबत, नाफरमानी को छोड़ने की रगबत है, है? उससे बचने की फिक्र है, तो फिर जिंदगी का सही लुत्फ आता है। ये नहीं है कि बिल्कुल किसी जगह जहां जंगल में जाके बैठना पड़ेगा। रहबानियत, रहबानियत इस्लाम में सिखाई नहीं है। अगर तारीख को उठाकर देखें तो चंद एक बंदे मिलेंगे किसी कैफियत के गलबे से वो तन्हाई में चल रहे, वरना अल्लाह वाले आपको ऐसे मिलेंगे, घर बार, बीवी बच्चे, कारोबार, माश। तो आज भी ऐसे अल्लाह के बंदे हैं, बड़े करीब से देखे हमने। एक कुरान रोज रोजाना दो रकात में पढ़ लेना आम सी बात है, कारोबार भी चल रहा है, मैनेज कर रहे हैं, बंदे रखे हुए हैं, मदरसा भी चला रहे हैं, बंदे रखे हुए हैं, ऐसे अल्लाह के बंदे हैं, हैं? फरागत को सही इस्तेमाल कर रहे हैं, एक कुरान दिन में एक रात को, और काम भी चल रहे हैं, हैं? ऐसा नहीं है, लेकिन बहुत कम है ऐसे। ये सलाहियत कब बनी, जब मेहनत करते 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 फिर एक हालत आ गई है। लेकिन अभी हाँ, ये तो मैंने सिर्फ एक थोड़ा सा आपको पढ़ के, मकसूद ये है, जिसके लिए आप लोग भी यहाँ आए हैं, मैं भी लाहौर से आ गया हूँ, हमें एक ताल्लुक अल्लाह ने हमारा आपस में अहबाब से कायम किया है। ये इसलिए है कि हमारे दिल की ऐसी इस्लाह हो जाए कि हमारे अंदर जो हमें गंदगियों की तरफ बुलाता है नफ्स हमारा जो है, इससे बचने वाले बन जाएं, माहौल की फजाएं खींच रही हैं, इससे बचने वाले बन जाएं, और जो अल्लाह की मंशा है बेहतरीन जिंदगी है, लजीज जिंदगी है, खुशियों से भरपूर जिंदगी है, नागवारियों से पाक जिंदगी है। लगता है कि नागवारियां होंगी, लगता है, कहते हैं ये मुल्ला बस बस ये अपना इसी, नहीं ये नहीं है, हकीकत ये है, जितना मजा ये अल्लाह वाला उठाता है दुनियादार नहीं उठा सकते। अब ये कैसे हम अल्लाह वाले बन जाएं, हैं? अल्लाह के, अल्लाह की रजा के करीब हो जाएं, उसकी खुशनुदी करीब हो जाएं, तो अपने अंदर में झांकें तो कश्मकश तो हर वक्त चल रही है, जी चाहता है लेकिन मजबूर हो जाते हैं। तो दिल के अंदर ऐसी सलाहियत हासिल करनी है, ऐसी कुव्वत हासिल करनी है, ऐसी हिम्मत हासिल करनी है कि अपने मनफी जज्बात पर काबू पा लें। शैतान के तरगीब से है, उसके दौ से बचने की हिम्मत पा लें, है भाई, यही तसव्वुफ है, यही तस्विया है, यही तस्किया है, दिल का तस्विया, नफ्स का तस्किया, यही है। तो इसके लिए जो है ना, जो बुजुर्गों ने तजर्बात से जो चीजें निकाली हैं, उस पर हम भी अमल कर लें, है? तो इसके लिए एक तरीका जिक्र कल्बी भी है, मैं ही है नहीं कह रहा, तरीके बहुत हैं, इलाज के तरीके बहुत हैं, है? 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 तो इसी तरीके से दिल की इस्लाह के तरीके हैं, ये नक्शबंदी सिलसिला है, ये चिश्तिया सिलसिला है, ये कादरिया सिलसिला है, ये सोहरावर्दिया सिलसिला है, चार बड़े बड़े मशहूर हैं, फिर उनके जैली शाखें चलती हैं उनके आगे, और مخصوص سب کا ایک ہی ہے کہ دل کے اندر وہ قوت آئے، وہ ہمت آئے کہ اپنے اندر کے منفی جذبات پر غلبہ پا کے اس پر آئیں جو اللہ کی منشا ہے. تو یہ ایک طریقہ ذکر قلبی بھی ہے جس کی ہمارے یہاں مشق کی جاتی ہے. ہم اس لیے اس کی تلقین کر رہے ہیں کہ ہم نے یہ طریقہ سیکھا ہے، اس کا فائدہ دیکھا ہے اور اس کا حکم بھی ہے. وَذْكُرْ رَبَّكَ فِي نَفْسِكَ تَضَرُّعًا وَخِيفَةً وَدُونَ الْجَهْرِ مِنَ الْقَوْلِ بِالْغُدُوِّ وَالْآصَالِ وَلَا تَكُن مِّنَ الْغَافِلِينَ. فرمایا جا رہا جس کا مفہوم ہے اپنے رب کو اپنے جی میں یاد کرو، یعنی اپنے دل میں عاجزی کے ساتھ پکارے بغیر، اور صبح بھی یاد کرو شام بھی یاد کرو، غافلین میں سے نہ ہو. تو دل کو غفل سے بیدار کرنے کا قرآن ایک الہ یہ بھی بتا رہا ہے کہ دل میں چپکے چپکے اللہ کی یاد بسا لو. اللہ ہی فرماتے ہیں فذکرونی اذکرکم، جب تم مجھے یاد کرو گے میں بھی تمہیں یاد رکھوں گا. ہمارا یاد کرنا اللہ کے نام کے ساتھ ہے. اس جگہ فرما رہے ہیں فتبارہ قسم ربی کا، تو فرما رہے ہیں کہ رب کا جو نام ہے یہ بڑا متبرک نام ہے. اور قسم ربی کا وہ تبتل الہی تبتیلا، رب کو اس کے نام سے یاد کو تبتل کے ساتھ. تو یہ ایک طریقہ ہے کہ تنہائی کے اندر، یہاں تو تعلیم کے لیے ترغیب کے لیے بیٹھے ہیں، اس کا اپنا فائدہ ہے، لیکن وہ جو دل کے اندر ہم نے شفافت، لطافت، پاکیزگی، قوت، ہمت، گناہوں کے خلاف، نافرمانی کے خلاف اطاعت کی رغبت ہے، اندر کا میل کچال سارا نکل جائے، اس کے لیے ہمیں کچھ تنہائی میں وقت نکال کر دل میں اللہ کے مبارک نام کو رچانے بسانے کی مشق کرنی. بھائی یہ ہے طریقہ. مرض فرمایا کرتے شارٹ کٹ راستہ ہے، پشتوں میں لنڈا لار فرماتے تھے، پشتوں میں یہی کہتے ہیں، مختصر سا راستہ ہے. یعنی طریقے علاج کے لمبے بھی ہیں وہ بھی ہیں، تو یہ بھی ایک طریقہ ہے کہ دل کے اندر یہ تصور کی ایک مشق ہے. یعنی یہاں بھی مشق کریں گے، لیکن اصل یہی ہے کہ کبھی کسی وقت، کوئی وقت اللہ کرے ہمیں اللہ اس ضرورت کی بھی کا ادراک بھی دے دے، یہ بھی ضروری ہے. جس کو ضروری سمجھتا وقت نکالتا ہے. شروع میں بوجھ لگے گا، دشوار لگے گا، لیکن پھر جب ذوق بیدار ہو جائے گا پھر چھوڑنا مشکل. اس کے اندر ایسی لذت ہے. تو تنہائی کے اندر بیٹھ کر اپنی آنکھیں بند کرنی تاکہ یکسوئی ہو جائے، دل کا تصور کریں اور دل پر تصور سے لفظ لکھیں اللہ، خوش نما حروف کے ساتھ جو رنگ جس کو اچھا لگے. بعض بزرگ جی ہاں کچھ رنگ بھی بتا دیتے ہیں، لیکن ہمارے حضرت ماتے تھے نہیں، ہر ایک اپنے جو اچھا لگے بس. تو تصور سے لکھو یا لکھا تصور کرو، اور اپنے تصور سے، اپنے ارادے سے دل کے اندر تکرار کرو اللہ اللہ. یہ برکت والا نام، اس کی تکرار اتنی کریں اتنی کریں کہ جس کا نام لے رہے ہیں، جس کو یاد کر رہے ہیں، جس کو پکار رہے ہیں، اس کا دھیان خیال ہمارے دل و دماغ میں رگ رگ ریشے ریشے میں ایسے سما جائے، تنہائیوں میں ایسے یاد رہے، اس کے اطاعت پر ڈال دے، ہر نافرمانی سے روک دے، ہر حرام کام سے روک دے. تو اللہ سے مانگے جو مقصود ہے دل کے اندر، وہ شفافت، وہ لطافت، وہ پاکیزگی، وہ قوت، وہ ہمت اللہ ہمیں عطا فرما دے. اب تھوڑی دیر کے لیے بس کر لیتے ہیں، یہ آنکھیں بند کرنا وقتی ضرورت ہے، کھلی آنکھوں سے بھی کیا جا سکتا ہے، یہ یعنی یہ قید نہیں ہے. اصل تو توجہ لگا تو دل پر ہے لفظ اللہ، لکھیں، لکھا ہوا تصور کریں اور تکرار کریں اللہ. محبت کے ساتھ ہے نا، اور اللہ سے مانگیں کہ اللہ پاک اس سے جو مقصود ہے ہمیں اس تک پہنچا دے. تھوڑی دیر مشق کر لیں جس کی
سیدنا و مولانا محمد وعلى آل سيدنا ومولانا محمد وأصحاب سيدنا ومولانا محمد لعدد كل ذرة مئة ألف مرة. يا أول الأولين، يا آخر الآخرين، يا ذا القوة المتين، يا راحم المساكين، يا أرحم الراحمين، يا حي يا قيوم لا إله إلا أنت برحمتك نستغيث أصلح لنا شأننا كله ولا تكلنا إلى أنفسنا طرفة عين اللهم لك الحمد وإليك المشتكى وبك المستغاث وأنت المستعان ولا حول ولا قوة إلا بالله العلي العظيم اللهم أرنا الحق حقا وارزقنا اتباعه وأرنا الباطل باطلا وارزقنا اجتنابه اللهم ارزقنا حبك وحب من يحبك وحب عمل يبلغنا إلى حبك اللهم طهر قلوبنا عن غيرك ونظر قلوبنا بنور المعرفة واليقين اللهم سلمنا وسلم ديننا وسلم إيماننا وسلم إسلامنا وثبت أقدامنا فانصرنا على القوم الكافرين اللهم إنا نسألك سعادة الدارين ونعوذ بك من شقاوة الدارين اللهم إنا نسألك من خير ما سألك من نبيك وحبيبك محمد صلى الله عليه وسلم ونعوذ بك من شر ما استعاذك منه نبيك وحبيبك محمد صلى الله عليه وسلم وصلى الله تعالى على خير خلقه سيدنا محمد وعليه وصحبه أجمعين برحمتك يا أرحم الراحمين ان شاء اللہ چند دن تک قیام ہے کل ان سے پتہ چل جائے پروگرام بتا دیتے ہیں یہ جو ملاقات کے ساتھ میں آئے ہیں ملے جلے اور کوئی کسی کے تصوف کے تعلق یہ ایک میرا موضوع ہے اس میں